بسم اللہ الرحمن الرحیم. السلام علیکم سامعین. آج ہم آپ کے لیے ریکارڈ کر رہے ہیں اے حمید کی تحریر کردہ سیریز وطن کے سرفروش کا دوسرا ناول جہاد مشن. پیشکش کرتبہ آڈیو لائبریری کی. دیگر معلومات یا مزید کتابوں کے لیے اس نمبر پہ رابطہ کریں 03212138225 یا وزٹ کریں ہماری ویب سائٹ www.kartaba.org www.qurtaba.org. تو آئیے سنتے ہیں ناول جہاد مشن پارٹ 1.
جیسے جیسے چاروں کمانڈوز کارگل کی پہاڑیوں میں آگے آگے بڑھ رہے تھے, شام کا دھندلکا رات کے اندھیرے میں تبدیل ہو رہا تھا. پہاڑی علاقوں میں سورج کبھی پہاڑی کی اوٹ میں چلا جائے تو بڑی جلدی اندھیرا چھا جاتا ہے. چاروں کمانڈوز کی فارمیشن ایسی تھی کہ کمانڈو عمران اور کشمیر مجاہد کمانڈو فیروز بٹ دونوں آگے آگے تھے اور کمانڈو جبران اور کشمیری مجاہد شاہ رخ پیچھے 6 قدم کے فاصلے پر ذرا بکھر کر چلے آ رہے تھے. انہوں نے بھارتی سپاہیوں والی سب رنگ کی فوجی وردیاں پہن رکھی تھی تاکہ دشمن کے مورچوں کے علاوہ کے مورچوں کے علاقے میں اگر کوئی بھارتی فوجی دیکھ بھی لے تو یہی سمجھے گا کہ اپنے فوجی جا رہے ہیں. 8-8 دستی بم انہوں نے پتلون کی جیبوں میں ڈال رکھے تھے اور ایک ایک سٹین گن اور راکٹ لانچر کندھوں سے لٹک رہے تھے. اس کے علاوہ ان میں سے ہر ایک کے پاس تیز دھار والا کمانڈو چاقو بھی تھا. مجاہد فیروز بٹ انہیں گائیڈ کر رہا تھا. وہ اس پہاڑی علاقے کے نشیب و فراز سے واقف تھا. وہ کشمیری مجاہدین کی پوزیشنوں سے دور ہوتے جا رہے تھے. مجاہد فیروز بٹ نے ایک جگہ پہنچ کر کمانڈو عمران کو بتایا کہ یہاں سے 200 گز کے بعد دشمن کے مورچوں کا علاقہ شروع ہو جائے گا. وہاں ارد گرد کی پہاڑیوں پر دشمن کے مورچے ہیں اور انہیں بے حد محتاط ہو کر چلنا ہوگا. جب انہوں نے 200 گز کا فاصلہ طے کر لیا تو آگے 2 پہاڑیوں کے درمیان ایک درہ آ گیا. انہیں یہاں سے گزر کر اگلی پہاڑی کی طرف جانا تھا. عمران وہاں رک گیا. اس نے اپنے پیچھے آنے والے ساتھیوں کا انتظار کیا. جب دونوں کمانڈو یعنی جبران اور شاہ رخ قریب آ گئے تو عمران نے کہا, ہمیں آگے جن پہاڑیوں کے درمیان سے گزرنا ہے ان پر دشمن مشین گن کے مورچے سنبھالے بیٹھا ہے. ہو سکتا ہے پہاڑی دروں میں بھی رات کے وقت فوج کی پیٹرولنگ پارٹی گشت لگاتی ہو, اس لیے یہاں پوری احتیاط کی ضرورت ہے. کسی نے کھانسنا ہے تو یہاں کھانس لے, کوئی بات کرنی ہے تو بات کر لے. اگر پہاڑیوں کے درمیان درے میں سے گزرتے ہوئے کسی کو چھینک آ گئی یا کسی نے کسی کی بات کر لی تو دشمن ہوشیار ہو جائے گا اور اوپر سے مشین گنوں کی فائرنگ شروع کر دے گا. کمانڈو جبران ہلکا سا کھانس کر خاموش ہو گیا. یہ ایک نفسیاتی بات ہے کہ اگر آپ کو کہا جائے کہ یہاں کھانسنے کی بالکل اجازت نہیں ہے تو انسان کو تھوڑی سی کھانسی ضرور آ جاتی ہے. یہ بڑی غنیمت تھی کہ جبران یا کسی دوسرے کمانڈو کو چھینک نہیں آئی تھی, کیونکہ چھینک کی آواز پر بھی دشمن ان تک پہنچ سکتی تھی. پتہ نہیں کیوں اس وقت دشمن کی توپیں بھی خاموش ہو گئی تھی, صرف دور پہاڑیوں کی جانب سے مشین گن فائرنگ کی آواز آ جاتی تھی اور پہاڑوں میں ہلکی سی گونج پیدا ہو جاتی تھی. عمران نے کہا, فیروز بٹ میرے ساتھ رہے گا, باقی لوگ پیچھے تین قدم کا فاصلہ ڈال کر چلیں گے. اوکے گو. فوراً کمانڈو جبران اور شاہ رخ 3 قدم پیچھے ہٹ گئے. پھر شاہ رخ مزید 3 قدم پیچھے ہٹ گیا اور یہ لوگ چند لمحوں کے بعد بڑی احتیاط سے قدم رکھتے پہاڑیوں کے درمیان والے درے میں داخل ہو گئے. یہاں بہت جھاڑیاں تھیں لیکن سب ہری بھری جھاڑیاں تھیں اور گرتی اوس میں بھیگی ہوئی تھی جس کی وجہ سے ان میں چلنے سے آواز پیدا نہیں ہو رہی تھی. وہ سکیڑ سکیڑ کر قدم رکھ رہے تھے. ان کے جاگرز شوز تھے جن سے پتھروں پر چلنا مشکل ہو رہا تھا اور پاؤں پھسل جاتے تھے. رات کا اندھیرا ہوتے ہی پہاڑیوں کے دامن میں سردی زیادہ ہو گئی تھی. وہ پہاڑی کی ڈھلان کے بالکل ساتھ لگ کر جا رہے تھے جہاں اندھیرا تھا. وہ پہاڑی درے سے نکل گئے. سامنے کھلی جگہ تھی جہاں چٹانیں اور جھاڑیاں ہی جھاڑیاں تھیں. ایک پہاڑی دائیں جانب کچھ فاصلے پر تھی, ایک پہاڑی کی ڈھلان بائیں جانب کچھ فاصلے پر تھی. مجاہد فیروز بٹ نے عمران کو سرگوشی میں کہا, یہاں سے دشمن کے مورچوں کا علاقہ شروع ہو رہا ہے. کمانڈو عمران نے زبان دانتوں کے ساتھ لگا کر منہ سے دوبارہ ہلکی سی سس کی آواز نکالی اور فیروز بٹ کو لے کر وہیں بیٹھ گیا. دونوں کمانڈوز یہ آواز سن کر جلدی سے قریب آ گئے اور وہ بھی عمران اور فیروز بٹ کے پاس ہی بیٹھ گئے. کمانڈو عمران نے کہا, ہم دشمن کے گھر میں پہنچ گئے ہیں. ہماری ذرا سی آہٹ پر دشمن ہوشیار ہو کر چاروں طرف سے ہم پر مشین گن فائر کی بچھاڑ پرتا سکتا ہے. وہ بغیر آواز کے سرگوشی میں بول رہا تھا. مجاہد فیروز بٹ نے سرگوشی میں کہا, ہمیں دشمن کے مورچوں سے نکل کر اس کے عقبی علاقے میں جانا ہے. ہمارا اصل ٹارگٹ دشمن کے مورچوں کے پیچھے اونچی پہاڑی ہے. हमारे मुखबिरों की اطلاع के मुताबिक दुश्मन के भारी तोपखाने की बफोर्स तोपें इसी पहाड़ी में नस्त हैं। खुदा करे हमारे वहां पहुंचने तक दुश्मन की तोपें गोले फायर करने लगें, इससे तोपों की बड़ी आसानी से निशानदेही हो जाएगी। अब एक लाइन में हमारे पीछे होकर चलो। फिरोज भट्ट के उठने के साथ ही कमांडर इमरान और दूसरे साथी भी उठ खड़े हुए। वो एक लाइन में हो गए। आगे आगे मुजाहिद फिरोज भट्ट गाइड कर रहा था। इसके पीछे एक कदम छोड़कर इमरान और उसके पीछे कमांडो जिब्रान और मुजाहिद शाहरुख आ रहे थे। एक जगह पहुंचकर मुजाहिद फिरोज भट्ट एकदम रुका और सबको हाथ से बैठने का इशारा करके खुद भी बैठ गया। वो झाड़ियों की ओट में बैठे थे। अंधेरे में सिर्फ उनकी चमकती हुई आंखें नजर आ रही थी। मुजाहिद फिरोज भट्ट ने अंधेरे में किसी को अपनी तरफ आते देखा। ये एक नहीं दो फौजी थे। लाइट मशीन गने कंधे से लटकाए वो बड़े आराम आराम से चले आ रहे थे। वो आपस में धीमी आवाज में कुछ बातें भी कर रहे थे जो समझ में नहीं आ रही थी। जब ही वो करीब से गुजरे तो इमरान ने सिगरेट के तंबाकू की बू महसूस की। दोनों भारतीय फौजी थे जवान जो उनके बिल्कुल करीब से होकर गुजर गए थे। जब वो दूर चले गए तो फिरोज भट्ट ने सरों के साथ सर जोड़कर बैठे बैठे सरगोशियों में कहा, ये दुश्मन की कोई गश्ती पार्टी थी, हमें यहाँ से जरा बाएं तरफ होकर चलना होगा, मैं गाइड करूंगा, चलो। वो उठे और उन्होंने फिर चलना शुरू कर दिया। 6-7 कदम जाने के बाद मुजाहिद फिरोज भट्ट बाएं जानेब हो गया। ये लोग भी बाएं जानेब हो गए। जिस पहाड़ पर फिरोज भट्ट की इत्तला के मुताबिक दुश्मन का तोपखाना था वो अभी कुछ फासले पर थी और रात के अंधेरे में किसी बहुत बड़े स्याह बादल की तरह नजर आ रही थी जो चलते चलते अचानक रुक गया हो। उनका रुख उस पहाड़ी की तरफ था। दुश्मन का तोपखाना सारा दिन गोलाबारी करता रहा मगर अब सही शाम ही खामोश हो गया था जिसकी वजह से तोपों की निशानदेही मुश्किल हो रही थी। अब वो झुक झुक कर चल रहे थे क्योंकि वो खुली जगह पर थे और वहाँ सितारों की रोशनी खूब पड़ रही थी और वो दूर से नजर आ सकते थे। इसी तरह झुके झुके वो चलते हुए वो खुली जगह उबूर कर गए। आगे एक खुश्क बरसाती नाला था। वो नाले में उतर गए और दो दो करके नाले के आमने सामने की दीवारों के बिल्कुल साथ लगकर आगे बढ़ने लगे। नाले की दीवारों पर ऊपर से जंगली बेले लटक रही थी और बड़ी घनी जंगली झाड़ियां भी उगी हुई थी। वो चंद कदम ही आगे चले थे कि उन्हें गड़गड़ाहट की आवाज सुनाई दी। ये आवाज नाले के पीछे से आ रही थी। मुजाहिद फिरोज ने कहा, कोई टैंक आ रहा है। पहाड़ी इलाके में टैंक नहीं लाए जाते और अगर किसी मजबूरी के तहत लाए भी जाएं तो उन्हें रात के वक्त किसी महफूज जगह छुपा दिया जाता है ताकि रात के वक्त जो टैंक शिकार पार्टी निकलती है वो उन्हें तबाह न कर दे। लेकिन कारगिल सेक्टर में कश्मीरी मुजाहिदीन की पे दर पे कामयाबियों ने दुश्मन को इस कदर बुखला दिया था कि वो यहाँ रात के वक्त भी टैंक ले आया था और इन टैंकों की तोपें भी फायर करती थी। कमांडर इमरान ने फौरन मुंह से एक खास सीटी की आवाज निकालकर सिग्नल दिया कि जहाँ जहाँ कोई है वहीं दुम साधकर चुप करके छुप जाए। इमरान और फिरोज भट्ट भी दीवार के साथ जंगली बेलों और झाड़ियों की आड़ लेकर बैठ गए। खुशकिस्मती से जो टैंक खुश नाले में चला आ रहा था इसकी बत्तियां बुझी हुई थी। सिर्फ साइड की हल्की बत्तियां जल रही थी वरना टैंक की बड़ी बत्तियों की रोशनी में ये लोग टैंक सवारों को नजर आ सकते थे। टैंक की गड़गड़ाहट करीब होती जा रही थी। चारों मुजाहिद नाले की दीवार के साथ लगे और झाड़ियों की आड़ लिए बिल्कुल साकेत होकर बैठे थे। ये एक ही टैंक था। टैंक गड़गड़ाता हुआ उनके करीब से गुजर गया। जब टैंक दूर चला गया तो फिरोज भट्ट कहने लगा, जरूर आगे कुछ और टैंक भी होंगे, हमें नाले से बाहर निकल जाना चाहिए, मुमकिन है पीछे से मजीद टैंक आ रहे हों। कमांडो इमरान ने जबान से हल्की सी सीटी की आवाज निकालकर सिग्नल दिया और चारों मुजाहिद नाले की दीवार पर लटकती हुई बेलों को पकड़कर नाले से बाहर आ गए। बाहर आते ही वो जमीन पर औंधे लेट गए। फिरोज भट्ट ने सरगोशियों में कहा, दुश्मन ने कश्मीरी कमांडोज और टैंक शिकार पार्टियों के डर से यहाँ ब्लैकआउट किया हुआ है। मुझे शुभा है कि यहाँ दुश्मन ने किसी जगह छुपाव में टैंक और तोपें डिप्लाई की हुई हैं। कमांडो इमरान ने सरगोशी में पूछा, तुम्हारे ख्याल में यहाँ से मुजाहिदीन के मोर्चे किस तरफ हैं? चारों मुजाहिदीन ने जमीन पर औंधे लेटे लेटे एक दूसरे के साथ सर जोड़ लिए थे। फिरोज भट्ट ने सरगोशी में कहा, हमारे दाएं जानेब दो छोटी पहाड़ियां हैं, इनसे कुछ फासले पर जो पहाड़ हैं वो मुजाहिदीन के मोर्चे इस पहाड़ पर हैं। इस पहाड़ पर मुजाहिदीन का कब्जा है और नीचे से गुजरने वाली सड़क मुजाहिदीन के मशीन गनों और रॉकेटों के जर्ब में है। इस सड़क पर से दिन और रात किसी भी वक्त दुश्मन की सप्लाई नहीं गुजर सकती। इसी पहाड़ी पर कब्जा करने के लिए दुश्मन ने हमारी इतला के मुताबिक बाएं जाने वाली पहाड़ी पर तोपें लगाई हुई हैं और यहीं से तोपें मुजाहिदीन के पहाड़ी ठिकानों पर गोलाबारी करती हैं। कमांडो इमरान ने कहा, मगर इस वक्त तोपें खामोश हैं। फिरोज भट्ट बोला, समझ नहीं आती कि दुश्मन का तोपखाना इस वक्त खामोश क्यों है, जबकि कल रात को और आज दिन के वक्त भी वक्फे से दुश्मन की तोपें फायरिंग करती रही हैं। कमांडो जिब्रान ने कहा, हमें इसी जगह आड़ लेकर इंतजार करना चाहिए, शायद तोपें फायरिंग शुरू कर दें, इस तरह फायरिंग के शोलों से दुश्मन की तोपों की निशानदेही हो जाएगी। मुजाहिद फिरोज भट्ट ने कहा, हम यहाँ ज्यादा देर नहीं ठहर सकते, अगर दुश्मन को जरा सा भी शक पड़ गया तो वो रोशनी के राउंड फायर करके यहाँ दिन की रोशनी कर देगा और हम उसे नजर आ जाएंगे। मेरे हिसाब से हमें यहाँ से बाएं जाने पहाड़ी के दामन में निकल जाना चाहिए, वहाँ किसी जगह छुपाव बनाकर हम कुछ देर इंतजार कर सकते हैं। इसके साथ ही उन्होंने एक दूसरे के पीछे कोहनियों के बल बाएं जानिब रिंगना शुरू कर दिया। वो इस कदर मोहतात होकर रिंग रहे थे कि जरा सी आवाज भी पैदा नहीं हो रही थी। रिंगते रिंगते आखिर वो बाएं जाने वाले पहाड़ के दामन में पहुंच गए। फिरोज भट्ट आगे आगे था, वो इन्हें पहाड़ की ढलवां दीवार के साथ साथ चलाता पहाड़ के पहलू की तरफ ले गया। यहाँ से पहाड़ की चढ़ाई शुरू होती थी, जहाँ चढ़ाई शुरू होती थी वहाँ पहाड़ का कुछ हिस्सा ऊंट के कोहान की तरह बाहर को निकला हुआ था। फिरोज भट्ट ने रिंगते रिंगते इस तरफ इशारा किया और वो पहाड़ी के आगे को बढ़ी हुई कोहान नुमा दीवार के पीछे जाकर बैठ गए। यहाँ से सामने वाली पहाड़ी और इसके उकब में जो बहुत ऊंचा पहाड़ था जिस पर मुजाहिदीन का कब्जा था, वो साफ नजर आ रहा था। अचानक हेलीकॉप्टर की गड़गड़ाहट सुनाई दी और थोड़ी देर बाद एक हेलीकॉप्टर दूर सामने वाले पहाड़ पर नमूदार हुआ। उसने पहाड़ का एक चक्कर लगाने के बाद रोशनी राउंड के दो गोले फेंके। ये पैराशूट वाले गोले थे जो रोशन होकर आहिस्ता आहिस्ता नीचे जा रहे थे और सामने वाले पहाड़ के दामन और इसकी ढलान पर जैसे दिन की रोशनी फैल गई थी। पहाड़ पर मुजाहिदीन के मोर्चों में से यके बाद दीगरे दो रॉकेट फायर हुए, मगर हेलीकॉप्टर बच गया और वो एक तरफ गोता लगाकर ऊपर को उठा और मशरिक की तरफ रात के अंधेरे में गायब हो गया। रोशनी राउंड के फायर किए जाने के एक मिनट बाद, जबकि पहाड़ की ढलान पर तेज रोशनी हो रही थी, दुश्मन की तोपों ने फायरिंग शुरू कर दी। फायरिंग की आवाज से पहाड़ियां गूंजने लगी। फिरोज भट्ट ने कहा, ये टैंकों की तोपें फायर कर रही हैं, बड़ी तोपें खामोश हैं। टैंकों की तोपों की रोशनी फायरिंग के वक्त चमक कर बुझ जाती थी। ये टैंक वहां से 600-700 गज की दूरी पर छोटी पहाड़ी की ओट में थे। जब रोशनी के गोलों की रोशनी बुझ गई और अंधेरा छा गया तो टैंकों की फायरिंग भी रुक गई। कमांडो इमरान फिक्रमंद सा था, कहने लगा, फिरोज भट्ट, आज तोपें क्यों खामोश हैं? ये फायरिंग करें तो हमें इनकी पोजीशनें मालूम हो। फिरोज भट्ट बोला, हो सकता है भारतीय तोपखाना मुजाहिदों के ठिकाने के करीब दूसरी पहाड़ी पर ले जा रहे हों, कुछ नहीं कहा जा सकता। कमांडो जिब्रान ने कहा, हमें दुश्मन की हर चाल से खबरदार रहने की जरूरत है। मेरा ख्याल है कि भारतीय तोपखाना इसी पहाड़ी के ऊपर है, तोपे किसी फौजी मसलहत की वजह से खामोश है। इमरान ने पूछा, जिब्रान तुम हमें क्या मशवरा देते हो? जिब्रान ने सरगोशी में कहा, हमें दो दो की जोड़ी में बंटकर अपने तौर पर पहाड़ी पर तोपों को तलाश करना चाहिए। एक तोप की तलाशी में चार आदमियों का जाना ठीक नहीं। कमांडो इमरान बोला, ठीक है, दो दो जोड़ियां बना लो। मेरे साथ फिरोज भट्ट रहेगा, जिब्रान के साथ शाहरुख रहेगा। अपना अपना टारगेट खुद तलाश करो, टारगेट मार लिया तो अपने ठिकाने पर मिलेंगे और शहीद हो गए तो अगले जहान में मिलेंगे, गो। इसी वक्त वो जोड़ी जोड़ी हो गए और पहाड़ी की दोनों जानिब से चढ़ाई चढ़ने लगे। वो फिरोज भट्ट की यकीन दहानी पर जा रहे थे। उसने यकीन दिलाया था कि मुखबिर कभी गलत इत्तला नहीं दे सकते। तोपों के मोर्चे इसी पहाड़ी पर हैं। वो झाड़ियों को पकड़ पकड़ कर चढ़ाई चढ़ रहे थे। कमांडो इमरान आगे आगे था, फिरोज भट्ट इसके पीछे आ रहा था। वो पहाड़ के निस ढलवान पर पहुंचे थे कि अचानक धमाके से पहाड़ लरज उठा। ऊपर एक तोप ने फायर किया था, फिर दूसरी तोप ने फायर किया, फिर तीसरी तोप ने फायर किया। इसके बाद तोपों के वक्फे वक्फे से फायरिंग शुरू हो गई। फिरोज भट्ट ने कमांडो इमरान से कहा, इस पहाड़ी पर सिर्फ तीन तोपें हैं। इमरान बोला, फायरिंग से जिब्रान और शाहरुख की को तोपों की पोजीशनें मालूम हो गई होंगी, हमें इस तरफ वाली तोपों तक पहुंचना चाहिए। तोपों का गोला फायर होता है तो तोप में से शोला निकलता है। ये शोला इमरान और फिरोज भट्ट की रहनुमाई कर रहा था। वो पहली तोप के मोर्चे की तरफ जा रहे थे जो ऊपर बाएं जाने बुलंदी पर थी। तोपें बराबर फायर कर रही थी। इनके धमाकों से पहाड़ लरज रहे थे और पहाड़ियां गूंजने लगी थी। पहाड़ियों में आदमी पिस्तौल का फायर करे तो इसके धमाके की दो तीन आवाजें सुनाई देती हैं और ये बफोर्स तोपें थी जिनके धमाकों से कानों के पर्दे फट रहे थे। दोनों मुजाहिद पहली तोप के मोर्चे की तरफ बढ़ रहे थे। मोर्चा काफी ऊपर जाकर था, चढ़ाई दुश्वार थी, झाड़ियों को पकड़कर चढ़ रहे थे। जब वो पहली तोप के मोर्चे के करीब पहुंचे तो तोपें खामोश हो गईं। धमाकों की गूंज कुछ देर पहाड़ियों में गूंजती रही, फिर खामोशी छा गई। तोपों के गोले सामने वाले पहाड़ पर गिर रहे थे जहां कश्मीरी मुजाहिदीन के मोर्चे थे। इमरान और फिरोज वहीं दुबक गए। गोलों के मुसलसल धमाकों की आवाज में वो बेफिक्र होकर चढ़ाई चढ़ रहे थे। अगर कोई पत्थर उनके पांव से टकराकर नीचे लुढ़कता था तो इसकी आवाज धमाकों के शोर में गुम हो जाती थी, लेकिन अब तोपखाना खामोश था। वो रात की तारीकी में ऊपर से देखे नहीं जा सकते थे, लेकिन किसी पत्थर के लुढ़कने की आवाज दुश्मन सुन सकता था। चुनाचे वो बेहद एहतियात से चढ़ाई चढ़ने लगे। उन्हें अंधेरे में तोप की नाली मोर्चे से बाहर निकली हुई साफ नजर आने लगी। अब वो इशारों में एक दूसरे से बात करते थे। इमरान ने फिरोज भट्ट को इशारा किया कि वो मोर्चे की दूसरी तरफ से आए। फिरोज भट्ट जल्दी से दूसरी तरफ चला गया। इमरान लेटकर चढ़ाई चढ़ रहा था, इसे मोर्चे के अंदर से फौजियों की बातें करने की आवाजें सुनाई दी। अंदाजे से लगता था कि मोर्चे में तीन भारतीय फौजी हैं। इमरान सांप की तरह आहिस्ता आहिस्ता नींद कर चढ़ाई चढ़ता गन की बिल्कुल नाली के नीचे आ गया। मोर्चा ऊपर से छत डालकर बंद किया गया था। तोप की बहुत बड़ी नाली ऊपर को उठी हुई थी, वो इसमें ग्रेनेड नहीं डाल सकता था। वो रिंग रिंग कर इस चौकोर सुराख के पास पहुंच गया जिसमें से तोप की नाली बाहर निकली हुई थी। मोर्चे में आने जाने का रास्ता दूसरी तरफ से था। इमरान ने रॉकेट लॉन्चर कंधे पर रख लिया। लॉन्चर में रॉकेट पड़ा हुआ था, उसने लॉन्चर की नाली मोर्चे के सुराख के अंदर डाली और रॉकेट फायर कर दिया। रॉकेट फायर होकर मोर्चे के अंदर गिरकर फटा। रॉकेट एमिनेशन के ऊपर गिरकर फटा था। एक कयामत खेज धमाका हुआ और मोर्चा तोप और तोपचियों के साथ ही उड़ गया। अगर इमरान पहाड़ी के साथ न चिमट जाता तो वो भी उड़ गया होता। इसके साथ ही तीसरी तोप के मोर्चे की जानिब एक धमाका हुआ और तीसरी तोप के मोर्चे में से शोले बुलंद होने लगे। जिब्रान और शाहरुख ने तीसरी तोप का मोर्चा उड़ा दिया था। इमरान को फिरोज भट्ट की फिक्र थी, वो दूसरी तरफ से मोर्चे की जानिब गया था और कहीं नजर नहीं आ रहा था। तोपों के मोर्चों के होलनाक धमाके के साथ ही पहाड़ों में रोशनी का राउंड फायर होने लगा और मशीन गनों की फायरिंग शुरू हो गई। रोशनी राउंड के गोलों ने वहां दिन का मंजर पैदा कर दिया था। इस रोशनी में इमरान तबाहशुदा मोर्चे की दूसरी तरफ गया, उसको फिरोज भट्ट नजर आ गया। वो पहाड़ की ढलान पर औंधे मुंह पड़ा था। इमरान तेजी से रिंगता हुआ इसके पास गया। वो यही समझा कि फिरोज को फटे गोलों का कोई टुकड़ा लगा है और वो शहीद हो गया, लेकिन फिरोज भट्ट जिंदा था। उसने इमरान को करीब पाकर कहा, जिब्रान और शाहरुख ने तीसरी तोप उड़ा दी है, हमें दूसरे मोर्चे को भी उड़ाना है। दूसरे मोर्चे में से मुसलसल मशीन गन फायर कर रही थी। इमरान ने कहा, मोर्चे की तरफ चलो। दोनों झुककर तेज तेज दौड़ते दूसरी तोप के मोर्चे के पीछे निकल आए। मोर्चे के दोनों जानेब से मशीन गन अंधाधुंध फायर कर रही थी। इमरान ने फिरोज भट्ट से कहा, ग्रेनेड मारो, और इमरान के साथ ही फिरोज भट्ट ने भी दो दो ग्रेनेड मोर्चे की तरफ उछाल दिए। चारों ग्रेनेड मोर्चे के पास जाकर फटे, मगर मोर्चे का कुछ न बिगड़ा। फिरोज ने अपना लॉन्चर का रुख मोर्चे की तरफ करके आनंद फानंद रॉकेट फायर कर दिए। रॉकेट सीधा मोर्चे के अंदर जाकर फटा। एक और कयामत फेज धमाका हुआ और मोर्चे के ईंट पत्थर और मोर्चे के ईंट पत्थर ऊपर कवाड़ और एमिनेशन फट गया। मोर्चे में गोलों का बहुत बड़ा स्टॉक पड़ा था, उसने फटकर मोर्चे को बुनियादों से उखेड़कर हवा में उड़ा दिया। पहाड़ी की तीनों तोपें खामोश कर दी गई थी, मगर वहां तो पूरा तोपखाना डिप्लाय था। कमांडो इमरान ने फिरोज भट्ट से कहा, यहां से निकल चलो। दोनों मुजाहिद पहाड़ी की दूसरी तरफ जाकर ढलान उतरने लगे। सामने वाली पहाड़ियों के मोर्चों से मुसलसल मशीन गने फायर कर रही थी। बार बार रोशनी राउंड फायर हो रहे थे। एक हेलीकॉप्टर भी तोपों वाली पहाड़ी के ऊपर आकर सर्च लाइट की रोशनी में फायरिंग करने लगा। इमरान और फिरोज भट्ट तेजी से ढलान उतर गए और एक घाटी में दौड़ते चले जा रहे थे। आगे एक खुश्क नाला आ गया था। फिरोज भट्ट ने कहा, हमें इसके अंदर से होकर सामने वाले टीले की तरफ जाना है, और वो नाले में उतरकर तेज तेज चलने लगे। فیروز بٹ عمران کی رہنمائی کر رہا تھا، وہ ان پہاڑی راستوں سے واقف تھا۔ پیچھے ایک پہاڑی سے مارٹر گنیں فائر ہونے لگی، مارٹر کے گولے نالے کے آگے اور پیچھے گر کر پھٹنے لگے۔ فیروز بٹ نے کہا، نالے کے اوپر چڑھ کر دائیں ہو جاؤ، اور وہ نالے کے اوپر آ کر دائیں طرف کو دوڑے۔ مارٹر گن کے گولے ان کے دائیں بائیں پھٹ رہے تھے، مگر وہ وہاں سے دور نکل چکے تھے اور ایک چھوٹے ٹیلے کے پیچھے آ گئے تھے۔ عمران نے کہا، پتہ نہیں جبران اور شاہ رخ کہاں ہوں گے۔ فیروز نے کہا، شاہ رخ اس علاقے سے واقف ہے، اگر دونوں زندہ ہیں تو شاہ رخ جبران کو نکال کر لے آئے گا۔ اندھیرے میں وہ پہاڑی راستے پر چلے جا رہے تھے، مارٹر گنوں کے دھماکے بہت پیچھے رہ گئے تھے۔ انہوں نے اپنے اپنے راکٹ لانچر نالے میں پھینک دیے تھے، کیونکہ ان میں ایک ہی راکٹ لوڈڈ تھا جو انہوں نے فائر کر دیا تھا۔ خالی لانچر اٹھا کر دوڑنے کا کوئی فائدہ نہیں تھا۔ وہ پہاڑی گھاٹیوں اور کھڈوں میں سے گزرتے اپنے خفیہ ٹھکانے پر پہنچ گئے۔ وہاں غازی اور دوسرے مجاہدوں نے انہیں گلے لگا لیا۔ غازی کہنے لگا، ہم نے دھماکوں کی آوازیں سن لی تھی، کتنی توپیں اڑائی ہیں؟ عمران نے کہا، پہاڑی پر صرف تین توپیں ہی تھی، وہ ہم نے اڑا دی۔ جبران اور شاہ رخ ابھی تک کیوں نہیں پہنچے؟ ایک توپ انہوں نے اڑائی تھی۔ غازی بولا، اگر وہ شہید نہیں ہوئے تو پہنچ جائیں گے۔ ایک گھنٹے بعد شاہ رخ اور جبران بھی آ گئے۔ جبران کہنے لگا، افسوس کے پہاڑی پر صرف تین ہی توپیں تھی، اگر زیادہ ہوتی تو ہم انہیں بھی تباہ کر کے آتے۔ غازی نے کہا، جس پہاڑی کی توپیں تم نے تباہ کی ہیں، وہ مسلسل تین دن سے مجاہدین کے ٹھکانوں پر ڈائریکٹ فائر کر رہی تھی، یہ بڑی اہم توپیں تھی جو تم نے تباہ کی ہیں، باقی توپوں کا بھی سراغ مل جائے گا۔ ہم کمانڈو آپریشن ہی سے دشمن کی توپیں اڑا سکتے ہیں، یہ ہماری مجبوری ہے۔ دشمن کا پورا توپ خانہ یہاں موجود ہے، لیکن ہم اپنی کمانڈو آپریشن جاری رکھیں گے۔ دوسرے دن ایک خاص مجاہد نے اطلاع دی کہ بھارتیوں کے پہاڑی والے تینوں مورچے تباہ ہو چکے ہیں، لیکن دشمن نے مزید چار توپیں پہاڑی پر چڑھا دی ہیں۔ غازی نے کہا، ہم انہیں بھی تباہ کر دیں گے، دشمن کی توپیں اور خود دشمن ہمارے جذبوں کے آگے نہیں ٹھہر سکتا، اس لیے کہ ہم سر پر کفن باندھ کر یہاں بیٹھے ہیں۔ ہم مرنا چاہتے ہیں، دشمن مرنا نہیں چاہتا۔ جب اسے موت کا یقین ہو جاتا ہے تو اس کے پاؤں اکھڑ جاتے ہیں۔ ہم دشمن کو مکمل شکست نہیں دے سکتے کیونکہ ہماری کوئی فوج نہیں، لیکن ہم دشمن کو اتنا نقصان پہنچائیں گے کہ وہ بوکھلا کر حواس کھو بیٹھے، جیسا کہ اس وقت کشمیر فرنٹ پر ہو رہا ہے۔ بھارتی سپاہی مجاہدوں کی مارکا آرائیوں سے خوف زدہ ہو کر خودکشیاں کر رہے ہیں۔ جو سپاہی چھٹی پر جاتا ہے وہ ہر ممکن ذرائع سے کوشش کرتا ہے کہ اسے واپس کشمیر فرنٹ پر نہ بھیجا جائے۔ یہ ہماری بہت بڑی فتح اور دشمن کے مورال کی بہت شرمناک شکست ہے۔ اس کے بعد سب مجاہد آرام کرنے چلے گئے۔ دوسرے دن کمانڈو عمران اور کمانڈو جبران دوسرے پہاڑ پر ڈپلائے بھارتی بفورس توپوں اور نیچے پہاڑی کے دامن میں محفوظ مقام پر چھپائے ہوئے گن شپ ہیلی کاپٹر تباہ کرنے کا پروگرام بنا رہے تھے کہ مجاہدین کا کمانڈر، جس کا فرضی نام ہم نے غازی رکھا ہے، ان کے پاس آ گیا۔ اس کے ہاتھ میں چھوٹی سی نوٹ بک تھی اور وہ عمران اور جبران کے پاس بیٹھ گیا اور کہنے لگا، کمانڈر عمران، تمہیں اور جبران کو ایک اور مشن پر جانا ہے جو بفورس توپوں کی تباہی کے مشن سے زیادہ اہم اور ضروری مشن ہے۔ بفورس توپوں کو ہمارے مجاہد بہت جلد ٹھکانے لگا دیں گے، مگر جو مشن تمہارے لیے منتخب کیا گیا ہے اسے تمہارے سوا اور کوئی پورا نہیں کر سکتا۔ کمانڈو عمران اور جبران غازی کی طرف متوجہ ہو گئے۔ عمران نے کہا، ہم اس اہم اور ضروری مشن کے بارے میں آپ کی زبان سے سننے کے منتظر ہیں۔ کمانڈو غازی کہنے لگے، یہ بات اب سب پر ظاہر ہو چکی ہے کہ کارگل سیکٹر میں بھارت کی فوجی ہائی کمان نے جو جنگ شروع کی تھی، اس میں اسے قدم قدم پر ناکامی کا سامنا کرنا پڑ رہا ہے۔ اس کی بہت سی وجوہات ہیں، سب سے اہم وجہ یہ ہے کہ جیسے جیسے بھارتی فوجیں اپنی توپوں سے گولہ باری تیز کر رہی ہیں، کشمیری مجاہدین کے ایمانی جذبے میں اور زیادہ جوش پیدا ہو رہا ہے۔ اگر 10 مجاہد شہید ہوتے ہیں تو اس کی جگہ لینے 20 مجاہد سر پر کفن باندھ کر پہنچ جاتے ہیں۔ ہمارے سراغ رسانوں اور ہماری انٹیلیجنس کی اطلاع کے مطابق کارگل میں بھارت کا گولہ بارود ختم ہو رہا ہے اور اس کے سپاہیوں کے حوصلے اور مورال پست ہو رہے ہیں۔ بھارتی او پی محض خانہ پوری کرنے اور اپنی جان بچانے کی خاطر ٹارگٹ کی غلط سلط رپورٹ کرتے ہیں، جس پر بھارتی توپچی بوکھلا کر اندھادھند گولے برسانے لگتے ہیں، جس کی وجہ سے بھارتی فوج کا گولہ بارود کم پڑتا جا رہا ہے۔
अमेरिका ने भारत पर एटमी धमाके के बाद जो पाबंदियां लगाई हैं, इसके तहत ओडिशा में भारत की सबसे बड़ी एमिनेशन फैक्ट्री बंद पड़ी है। भारत ने जनूबी अफ्रीका और इसराइल से 160 एमएम तोपों के 1,00,000 गोले और जनूबी अफ्रीका से बफोर्स तोपों के 70,000 गोले और 1,00,000 नेपाम बम जनूबी अफ्रीका की हुकूमत की वसासत से अमरीका से खरीदे हैं। सारे बमों का जखीरा इसराइली मर्चेंट नेवी यानी इसराइल के एक तजारती जहाज में लोड कर दिया गया है जो इस वक्त मडगास्कर की बंदरगाह से चल पड़ा है और जिसे एक हफ्ते के बाद भारत की जनूबी तिकोन में त्रिवेंद्रम की बंदरगाह पर लंगरअंदाज होना है। वहां से ये गोला बारूद एक स्पेशल फौजी ट्रेन के जरिए जम्मू के आर्मी एमिनेशन डेपो में लाया जाएगा। कमांडर गाजी ने नोटबुक खोलकर एक सफ़े को पढ़ते हुए कहा, इसराइल के इस मर्चेंट नेवी शिप का नाम सेंट जोसेफ है। ये जहाज हमारी इतला के मुताबिक आज सुबह मडगास्कर की बंदरगाह से रवाना हो गया है। इसे भारत की बंदरगाह ट्रिवेंद्रम पहुंचने में एक हफ्ता लग जाएगा। भारत की हुकूमत जितनी जल्दी हो सकेगी ये गोला बारूद कारगिल फ्रंट पर पहुंचाना चाहती है। इजरायली बहरी जहाज सेंट जोसेफ इसराइल के तजारती बेड़े का सबसे बड़ा और सबसे तेज रफ्तार जहाज है। इस इंकशाफ के बाद कमांडर गाजी ने नोटबुक अपनी जेब में डाली और कमांडो इमरान से कहा, ये गोला बारूद का बहुत बड़ा जखीरा है, अगर ये एमिनेशन कारगिल सेक्टर में पहुंच गया तो कारगिल सेक्टर की जंग जीतना हमारे लिए तकरीबन नामुमकिन हो जाएगा, इसलिए कि मुजाहिदीन गोलाबारी के इतने शदीद दबाव को बर्दाश्त नहीं कर सकेंगे। इस गोला बारूद के जखीरे का ट्रिवेंद्रम की बंदरगाह पर या ट्रिवेंद्रम से जम्मू तक रास्ते में किसी जगह तबाह किया जाना अशद जरूरी है। यूं समझ लीजिए कि ये कश्मीरी मुजाहिदीन की जो इस वक्त कारगिल सेक्टर पर लड़ रहे हैं जिंदगी और मौत का मामला है। कमांडो इमरान ने जिब्रान की तरफ देखा और पूछा, जिब्रान तुम्हारा इस सिलसिले में क्या मशवरा है? कमांडो जिब्रान बोला, मेरे ख्याल में जिस वक्त ये गोला बारूद स्पेशल ट्रेन पर लोड किया कर दिया जाएगा और ट्रेन जम्मू तवी की तरफ रवाना हो जाएगी तो इसका तबाह करना बहुत मुश्किल हो जाएगा और इसमें हमें नाकामी भी हो सकती है, क्योंकि इतने अहम एमिनेशन के जखीरे वाली फौजी ट्रेन की हिफाजत के लिए फौज और इंटेलिजेंस की तरफ से जबरदस्त इंतजाम किया जाएगा। सारी ट्रेन फौज से भरी हुई होगी। 4 डब्बों में अगर एमिनेशन लदा हुआ होगा तो आगे पीछे के 6-7 डब्बों में इसकी हिफाजत के लिए पूरी फौज बैठी होगी, जिसके पास हर किस्म का आतिशी असलहा भी होगा। रास्ते में हम किसी भी जगह कोई भी पुल नहीं उड़ा सकेंगे। कुदरती बात है कि इस ट्रेन के सारे रूट को फौज ने अपनी निगरानी में ले लिया होगा और दरिया के पुलों पर तो खास फौजी बटालियन तैनात कर दी गई होंगी जो दिन रात पुलों की हिफाजत करेंगी। तो फिर तुम्हारा क्या ख्याल है? इमरान ने सवाल किया। जिब्रान बोला, बहरहाल एमिनेशन को तबाह करने की कोशिश ट्रिवेंद्रम बंदरगाह पर की जा सकती है। जिब्रान बोला, मेरा ख्याल है अगर हमने इस मंसूबे पर अमल करने का फैसला कर लिया है तो हमारे पास ज्यादा वक्त नहीं, हमें आज ही यहाँ से अपने हेडक्वार्टर रवाना हो जाना चाहिए। इमरान समझ गया कि हेडक्वार्टर से जिब्रान की मुराद गुजरात काठियावाड़ के साहिली शहर भावनगर के शादी से है, जो चंद्रकांत के नाम से वहीं 20-25 साल से जासूसी कर रहे हैं। इस सिलसिले में वही उनकी मदद कर सकते थे और दोस्त मुल्क की खुफिया आबदोज से भी शादी और चंद्रकांत ही राबता कायम कर सकते थे। कमांडो इमरान ने कश्मीरी मुजाहिदीन के कमांडर गाजी से कहा कि वो आज ही वहां से रवाना हो जाना चाहते हैं। कमांडर गाजी ने कहा, आप जिस वक्त भी जाना चाहें आपको यहां से बाहिफाजत निकालने का इंतजाम कर दिया जाएगा। उन्होंने कश्मीर से निकलने के लिए रात का वक्त मुंतखब किया। रात के 10 और 11 बजे के दरमियान कमांडो इमरान और जिब्रान एक गाइड के साथ खुफिया ठिकाने से निकल पड़े। गाइड उन्हें छोड़ने जम्मू तक आया। जम्मू से वो ट्रेन में सवार होकर दिल्ली आ गए। दिल्ली से हाजी साहब की मदद से अहमदाबाद तक हवाई जहाज में उनकी सीटें बुक हो गई थी और वो तैयारे में सवार होकर अहमदाबाद परवास कर गए। ये सब कुछ उन्होंने वक्त बचाने के लिए किया था और इसलिए भी किया कि कहीं रास्ते में वो सीआईडी की नजरों में आ गए तो खामखा उनका वक्त बर्बाद होगा और सीआईडी के एक आध आदमी को कत्ल करना पड़ेगा। वो उसी दिन अहमदाबाद पहुंच गए जहां से वो सीधे शाहजी के पास चले गए। उन्होंने कहा कि मैं समझता हूं कि हमें इस वक्त जहाज को डुबोने की कोशिश करनी चाहिए जिस वक्त یہ ٹیرنڈم کی بندرگاہ پر لنگر انداز ہو. کمانڈر غازی نے کہا مگر اس وقت بھی جہاز پر فوج کا زبردست پہرا ہوگا. ہوگا ضرور ہوگا. جبران نے کہا لیکن جس جہاز پر ایمنیشن لدا ہوا ہے وہ فوجی جہاز نہیں ہے, ایک تجارتی جہاز ہے. فوج کا پہرا بندرگاہ پر ہوگا مگر ہم سمندر کے نیچے سے جہاز تک پہنچنے کی کوشش کریں گے. کمانڈر عمران سمجھ گیا کہ جبران کا اشارہ کس طرف ہے. اس کے ذہن میں وہی خیال ہے جو عمران کے ذہن میں تھا, یعنی گولہ بارود کے اس جہاز کو تباہ کرنے کے لیے ہمیں ایک دوست ملک کی اسی آپ دوست سے مدد لینی ہوگی جس نے انہیں بحیرہ عرب میں رات کے اندھیرے میں گجرات کاٹیاواڑ کے بھارتی ساحل پر پہنچایا تھا. اس خیال نے کمانڈر عمران کے ذہن میں امید کی ایک کرن روشن کر دی. اس مشن میں دوست ملک کی آپ دوست کی بڑی مدد مل سکتی تھی. کمانڈو غازی کو اس آپ دوست کا علم نہیں تھا اور کمانڈو عمران نے اسے بتانا بھی نہیں چاہتا تھا. یہ ایک ایسا سربستہ راز تھا جو صرف دوست ملک اور اس کی خفیہ آپ دوست کے عملے اور عمران اور جبران تک ہی محدود تھا. کمانڈو غازی کہنے لگا سمندر کے ذریعے جہاز تک پہنچنا اتنا آسان نہیں ہوگا. جہاز کی حفاظت کے واسطے نہ صرف یہ کہ ٹرینڈم کی اس گودی پر کسی سویلین کو جانے کی اجازت نہیں ہوگی جہاں جہاز لنگر انداز ہوگا, بلکہ جہاز کے تین جانب سمندر کو انڈین نیوی کے تباہ کن سٹیمر نے گھیرے میں لے رکھا ہوگا. کیونکہ عمران اور جبران کمانڈو غازی کو آپ دوست کے بارے میں کچھ نہیں بتانا چاہتے تھے, اس لیے عمران نے کہا کہ ہمیں اس جہاز کی مکمل معلومات اور اس کو تباہ کرنے کے لیے شاہ جی اور چندرکانت سے ملنا ہوگا, تبھی کوئی صورت نکل سکے گی. اگلے روز وہ وہاں سے روانہ ہو گئے اور گجرات پہنچ کر ایک بس میں سوار ہو کر بھاونگر شاہ جی اور چندرکانت کے دفتر میں آ گئے. آپ پہلے پڑھ چکے ہیں کہ ہمارا ایک خاص جاسوس 825 برس سے رنکٹ کے ڈیلٹا والے علاقے میں خلیج کومبے کے چھوٹے سے ساحلی شہر بھاونگر میں چندرکانت کے ہندوانہ نام سے کاروبار کر رہا تھا. اس کا اصلی مشن گجرات کاٹیاواڑ کے ساحلی علاقے میں بھارتی جہازوں کی نقل و حرکت کی نگرانی کرنا تھا, کیونکہ خلیج رنکچ میں اسی جگہ بھارت کی بحریہ کا نیول بیس یعنی بحری اڈہ تھا جہاں انڈین نیوی کے طیارہ بردار اور دوسرے جنگی جہاز لنگر انداز ہوتے تھے. ہمارے جاسوس کا اصلی نام ہم نے پہلے بھی نہیں بتایا اور اب بھی نہیں بتائیں گے. اس کا فرضی نام ہم نے شاہ جی اور ہندوانہ فرضی نام چندرکانت رکھا تھا, اور چندرکانت سے پہلے ہم شاہ جی اس لیے لکھتے تھے کہ قارئین کو پتہ چل جائے کہ یہ چندرکانت کوئی ہندو نہیں بلکہ اپنا مسلمان جاسوس ہے جو ہندو بن کر وہاں رہ رہا ہے. شاہ جی اور چندرکانت نے اس علاقے میں اپنی زبردست سوشل اور سیاسی ساکھ بنائی ہوئی تھی اور سرکاری اور فوجی محکموں میں اسے عزت کی نگاہ سے دیکھا جاتا تھا, اور وہ اپنے کام میں اس قدر احتیاط سے کام لیتے تھے کہ 25 سال ہو گئے تھے مگر آج تک کسی کو ان پر ذرا سا شک بھی نہیں گزرا تھا. شاہ جی اور چندرکانت انہیں اپنے چھوٹے سے درمیانے قسم کے دفتر میں ہی مل گئے. چندرکانت مزاج کا ذرا کڑوا تھا, اس نے اپنا ایسا مزاج بنا لیا تھا. اس کے مشن میں اس قسم کے مزاج کی بڑی سخت ضرورت تھی. اس نے کمانڈو عمران اور جبران کو دیکھتے کہا تم لوگ سیدھے یہاں کیوں آ گئے؟ عمران نے کہا سر ہم نے سوچا کہ آپ اکیلے ہوں گے. شاہ جی اور چندرکانت نے زیادہ ترش ہو کر کہا تم لوگوں کو تمہارے فرشتوں نے بتایا تھا کہ میں اس وقت اکیلا ہوں گا؟ عمران نے آگے سے کوئی جواب نہ دیا. کہنے لگا جس مشن پر تم کشمیر فرنٹ پر گئے تھے اس میں کوئی کامیابی ہوئی کہ نہیں؟ عمران نے کہا کافی کامیابی ہوئی ہے. شاہ جی بولے کافی کامیابی کوئی کامیابی نہیں ہوتی, کامیابی پوری ہونی چاہیے یا نہیں ہونی چاہیے؟ جبران بولا یہی سمجھ لیجئے کہ ہمیں اپنے مشن میں پوری پوری کامیابی ہوئی ہے. اب تمہارا کیا پروگرام ہے؟ شاہ جی اور چندرکانت نے ایک فائل پر گجراتی رسم الخط میں کچھ لکھتے ہوئے پوچھا. عمران نے کہا گھر چل کر بتائیں گے, مشن انتہائی خفیہ ہے. شاہ جی بولے تم دونوں میرے شہر سے باہر والے اسٹور میں پہنچو, میں تمہیں وہیں ملوں گا. جاؤ. دونوں چندرکانت کے آفس سے نکل کر ٹیکسی پکڑ کر شہر سے باہر شاہ جی اور چندرکانت کے سٹور یا مال گودام میں آ گئے. چوکیدار نے انہیں بتایا کہ ان کے لیے کمرہ کھول دیا گیا ہے. شام ہو رہی تھی کہ شاہ جی اور چندرکانت آ گئے. جیسا کہ ہم پہلے بیان کر چکے ہیں شاہ جی بڑے حقیقت پسند واقع ہوئے تھے, مطلب کی بات کے سوا کوئی جملہ زبان سے نہیں نکالتے تھے, موضوع کے مطابق بات کرتے تھے اور مبالغہ آرائی کو ہرگز پسند نہیں کرتے تھے. گودام کے کمرے میں داخل ہوتے ہی انہوں نے دروازے کے کباڑ کو بند کر کے کنڈی لگا دی اور بولے
اب بتاؤ تمہاری خفیہ اسکیم کیا ہے؟ عمران نے مختصر الفاظ میں سب کچھ بیان کر دیا کہ کشمیر میں کارگل فرنٹ پر بھارتی فوج نے بڑا حملہ شروع کیا ہوا ہے اور اپنی ساری آرٹلری ریجمنٹ کارگل سیکٹر میں بٹالک اور دراز کے ارد گرد لے آیا ہے اور اب وہاں اس کا گولہ بارود ختم ہو رہا ہے اور وہ باہر سے یعنی جنوبی افریقہ اور اسرائیل کے ممالک سے کئی ٹن گولہ بارود منگوا رہا ہے اور اسرائیلی مرچنٹ نیوی کا ایک جہاز جس کا نام سینٹ جوزف ہے یہ تمام گولہ بارود لے کر بھارت کے لیے روانہ ہو چکا ہے۔ یہ جہاز مدغاسکر سے چلا ہے اور جنوبی بھارت کے مغربی ساحل کی بندرگاہ ٹرینڈم کی گودی کے ساتھ آ کر لگ جائے گا۔ وہاں سے گولہ بارود ایک اسپیشل فوجی گاڑی کے ذریعے کارگل کے محاذ پر پہنچا دیا جائے گا۔ ہمارا منصوبہ یہ ہے کہ اس جہاز کو اس وقت سمندر میں غرق کر دیا جائے جب یہ ٹرینڈم کی بندرگاہ میں لنگر انداز ہو، کیونکہ اگر یہ گولہ بارود بھارتی فوج کے پاس پہنچ گیا تو کشمیری مجاہدین کے مشن کو شدید نقصان پہنچنے کا اندیشہ ہے۔ شادی نے پوچھا، جہاز کو ڈبونے کے بجائے تم گولہ بارود والی ٹرین کو کیوں نہیں اڑا دیتے؟ کمانڈو جبران نے کہا، ٹرین کو اڑانا مشکل نظر آتا ہے، اس کی وجہ یہ ہے کہ ٹرین پر پوری کی پوری فوجی بٹالین سوار ہوگی اور حفاظتی انتظامات بہت سخت ہوں گے۔ اس سے پہلے ہم کو ایسی ہی ایک فوجی ٹرین کو اڑانے کے لیے بڑی تگودو کرنی پڑی تھی، جبکہ جہاز کو غرق کرنا اتنا مشکل نہیں ہوگا کیونکہ ہم سطح سمندر سے نیچے ہو کر جہاز تک پہنچنے کی کوشش کریں گے۔ اس مشن کے لیے ہمیں کچھ چیزوں کی ضرورت ہوگی، کیا آپ ان چیزوں کا انتظام کر سکیں گے جس کی اس مشن میں ہمیں ضرورت ہے؟ چندرکانت بڑے غور سے عمران کی باتیں سن رہے تھے، کہنے لگے، پہلے اپنی اسکیم بتاؤ کہ تم کیا کرنا چاہتے ہو۔ کمانڈو عمران نے چندرکانت کو اپنا پورا منصوبہ بتا دیا جو اس نے جبران کے ساتھ مل کر تیار کیا تھا۔ منصوبہ چندرکانت کے دل کو لگا، کہنے لگے، منصوبہ بہت کارآمد ہے لیکن کامیابی کے امکانات صرف 5% ہیں۔ عمران نے کہا، فوجی اسپیشل ٹرین کو اڑانے میں کامیابی کے امکانات اس سے بھی کم ہیں، اور پھر اگر ہم جہاز کو غرق کرنے میں کامیاب ہو جاتے ہیں تو اس کے ساتھ جہاز کا سارا گولہ بارود بھی غرق ہو جائے گا۔ چندرکانت نے کہا، یہ تم ٹھیک کہہ رہے ہو، لیکن ایسے جہاز کو غرق کرنا جس میں بھارت کے فوجی یونٹ اور توپوں کے لیے کئی ٹن گولہ بارود لدا ہوا ہو، اتنا آسان کام نہیں ہے۔ عمران بولا، میں نے کب کہا کہ یہ کوئی آسان کام ہے؟ ہم تو اس مشن پر خودکشی کی مہم سمجھ کر نکل پڑیں گے، لیکن آپ کے تعاون کے بغیر ہم کچھ بھی نہیں کر سکیں گے۔ چندرکانت خاموش ہو گئے۔ جبران نے کہا، سر، اس مشن کے لیے ہمیں بہت سے لوازمات کی ضرورت ہوگی۔ سب سے پہلے ہمیں انتہائی طاقتور اور انتہائی دھماکہ خیز ٹائم بموں کی ضرورت ہوگی، اس کے علاوہ ہمیں غوطہ خوری کے سوٹ بھی چاہیے۔ چندرکانت یعنی شادی نے پوچھا، مجھے بات مختصر کر کے بتاؤ کہ میں تمہارے لیے کیا کر سکتا ہوں۔ کمانڈو عمران کہنے لگا، ہمارا مشن یہ ہے کہ دوست ملک کی خفیہ آبدوز کی مدد کے بغیر کامیاب نہیں ہو سکے گا، اور خفیہ آبدوزوں سے آپ ہی رابطہ کر سکتے ہیں۔ یہ وہی آبدوز ہے جس نے ہمیں ایک اندھیری رات میں گجرات کاٹیاواڑ کے ساحل پر پہنچایا تھا تاکہ ہم آپ کے پاس پہنچ سکیں۔ چندرکانت یعنی شادی سوچ میں پڑ گئے۔ تھوڑی دیر بعد بولے، یہ جہاز جو جنوبی افریقہ سے گولہ بارود کی بھاری مقدار لے کر بھارت آ رہا ہے، ٹرینڈم کب پہنچے گا؟ اس بارے میں تم لوگوں کو کچھ علم ہے؟ کمانڈو عمران نے کہا، حتمی تاریخ کا تو کسی کو علم نہیں، ہمارا اندازہ ہے کہ یہ جہاز جس کا نام سینٹ جوزف ہے اسی ہفتے کے اندر اندر بھارت کے مغربی ساحل کی بندرگاہ ٹرینڈم پہنچ جائے گا۔ چندرکانت یعنی شادی بولے، اچھی بات ہے، میں خفیہ آبدوز والوں سے آج رات ہی رابطہ پیدا کرتا ہوں، پھر ان کی طرف سے جو جواب ملے گا وہ میں تم لوگوں کو بتا دوں گا۔ کمانڈو جبران نے کہا، سر، آپ انہیں پوری بات سمجھا دیجئے گا کہ یہ مشن کس قدر اہمیت کا حامل ہے اور اس کی کامیابی پر کارگل سیکٹر میں کشمیری مجاہدین کی کامیابی کا انحصار ہے۔ چندرکانت یعنی شادی نے قدرے تلخی سے کہا، تم کیا سمجھتے ہو کہ میں کوئی بچہ ہوں، کوئی اناڑی ہوں؟ مجھے نہیں معلوم کہ مشن کشمیری مجاہدین اور خود ہمارے لیے کس قدر اہمیت کا حامل ہے۔ کمانڈو عمران نے جبران کو خاموش رہنے کا اشارہ کیا۔ چندرکانت یعنی شادی اٹھے اور کہنے لگے، تم دونوں اسی جگہ پر انتظار کرو گے، یہاں سے کہیں ادھر ادھر نہیں جاؤ گے۔ اگر میں خفیہ آبدوز والوں سے رابطہ قائم کر سکا تو کل اسی وقت تمہارے پاس پہنچ جاؤں گا۔ چندرکانت یعنی شادی چلے گئے تو جبران نے کہا، ہمارے شادی کی طبیعت گرم ہے۔ عمران نے کہا، یہ شخص 25 برس سے دشمن کے گھر میں اور موت کے منہ میں بیٹھا پاکستان کی خدمت کر رہا ہے، اسے جو کچھ معلوم ہے اور اسے جتنا کچھ تجربہ ہے، یہی وجہ ہے کہ جیسے ہی ہم میں سے کوئی ان کے علم اور تجربے کو چیلنج کرتا ہے تو وہ غصے میں آ جاتے ہیں۔ بہرحال مجھے یقین ہے کہ شاہ جی
خفیہ آبدوزوں سے رابطہ بھی قائم کر لیں گے اور انہیں اس مشن کے لیے ہماری مدد کرنے پر آمادہ بھی کر لیں گے. اگلے دن سورج غروب ہونے کے بعد چندرکانت یعنی شادی عمران اور جبران کے پاس پہنچ گئے. کہنے لگے، دوست ملک کی خفیہ آبدوز والوں سے میری بات ہو گئی ہے، وہ ہماری مدد کرنے پر تیار ہیں. یہ اطلاع انہیں بھی مل چکی ہے کہ اسرائیل کا ایک مرچنٹ جہاز بھارت کے لیے گولہ بارود کی بھاری مقدار لے کر آ رہا ہے اور وہ 6 دن کے بعد بھارت کی مغربی بندرگاہ ٹرینڈم پر لنگر انداز ہوگا. میں نے آپ دوست کے کپتان کو تمہاری ضرورت سے زیادہ آگاہ کر دیا ہے. ان کا کہنا ہے کہ تم لوگوں کو آپ دوست میں ہر شے مل جائے گی. ٹرینڈم کی بندرگاہ سے 3 سمندری کلومیٹر کے فاصلے پر ایک چھوٹا سا ویران جزیرہ یا ٹاپو ہے جہاں جھاڑیاں اور تاڑ کے درختوں کے سوا اور کچھ نہیں. یہ ٹاپو مشکل 1.5 مربع میل کا ہے. تم لوگوں کو 3 دن بعد رات کے 1 بجے اس ویران ٹاپو میں خفیہ آبدوز کا انتظار کرنا ہوگا. خفیہ آبدوز رات کے ٹھیک 2 بجے ویران ٹاپو سے 1 میل دور سمندر میں ابھرے گی اور آبدوز کے عملے کا ایک آدمی چھوٹی کشتی لے کر آئے گا اور تمہیں اپنے ساتھ آبدوز میں لے جائے گا. اس کے بعد تمہیں جو کچھ کرنا ہے تم آبدوز کے کپتان کو سمجھا دینا اور آبدوز کا کپتان تمہارے لیے جو کچھ کر سکتا ہے وہ تمہیں بتا دے گا. تم میری بات سمجھ گئے ہو نا؟ عمران نے کہا، یس سر، آپ کا ایک ایک لفظ ہم پوری طرح سے سمجھ گئے ہیں. اب سوال آج سے 3 دن بعد یہاں سے ٹرینڈم کی مندرگاہ سے 3 سمندری میل دور ویران ٹاپو پر پہنچنے کا ہے. ہم نے یہ ٹاپو نہیں دیکھا. کیا ایسا ہو سکتا ہے کہ کوئی گائیڈ ہماری وہاں تک رہنمائی کر سکے؟ چندرکانت یعنی شادی نے بڑے روکھے پن سے کہا، میرے پاس ایسا کوئی گائیڈ نہیں جو تمہاری رہنمائی کر سکے. یہ کام تمہیں خود ہی کرنا ہوگا اور خود ہی خطرہ مول لے کر اور اپنی عقل سے کام لے کر ویران ٹاپو تک پہنچنا ہوگا. میں تمہیں نقشے پر ویران ٹاپو دکھا دوں گا. ٹرینڈم تک تم خود ہی جاؤ گے اور آگے ویران ٹاپو پر بھی تم خود ہی اپنی عقل سے کام لے کر پہنچو گے. تم یہاں سے چلنے کی تیاری شروع کر دو. ٹرینڈم یہاں سے کافی دور ہے. میں تمہارے ٹکٹ بھی خرید لوں گا اور تمہیں ٹرین کی روانگی کا وقت بھی بتا دوں گا. یہاں بھاونگر سے تمہیں احمد آباد جانا ہوگا. احمد آباد سے تمہیں ٹرینڈم جانے والی ٹرین ملے گی. تم سمجھ گئے ہو نا؟ عمران نے کہا، یس سر، میں سمجھ گیا ہوں. اور تم بھی سمجھ گئے ہو؟ چندرکانت اور شادی نے جبران کی طرف دیکھ کر پوچھا. جبران نے کہا، یس سر، میں بھی سمجھ گیا ہوں. ٹھیک ہے، اب میں چلتا ہوں. میں کل نہیں آؤں گا، پرسوں شام کو آؤں گا اور تمہارے لیے ٹکٹ لیتا آؤں گا. اللہ حافظ. شادی اٹھے اور کمرے سے نکل گئے. وہ دن کمانڈر عمران اور جبران نے اسی شہر بھاونگر سے دور تنہا جگہ پر گزارے. دونوں صبر اور تحمل کے ساتھ صبر کرنا اور انتظار کرنا جانتے تھے. تیسرے دن شام کو وعدے کے مطابق چندرکانت یعنی شادی آ گئے. احمد آباد سے ٹرینڈم تک کے 3rd کلاس کے 2 ٹکٹ انہوں نے عمران کے حوالے کیے اور کہنے لگے، یہاں سے تم صبح 6 بجے کی ٹرین سے احمد آباد روانہ ہو جاؤ گے. احمد آباد سے دن کے 11 بجے تم لوگوں کو کوچین ٹرینڈم ایکسپریس پکڑنی ہوگی جو تمہیں رات کو ٹرینڈم پہنچا دے گی. تم ٹرینڈم کے کسی معمولی سے ہوٹل میں ٹھہرو گے اور اپنے آپ کو کسی کمپنی کا ایجنٹ ظاہر کرو گے. اگلا دن تم ہوٹل میں گزارو گے. اسی دن کی شام کو تم ٹرینڈم کی مندرگاہ کے جنوب کی جانب ماہی گیروں کی ایک بستی سے کشتی لے کر 3 کلومیٹر کے فاصلے پر سمندر کے ویران ٹاپو میں جاؤ گے اور اس کے بعد وہیں رہو گے. رات کے 1 بجے کے بعد کسی بھی وقت تمہیں مغرب کی طرف سے سمندر میں ایک سرخ بستی جلتی بجھتی نظر آئے گی. یہ ہمارے دوست ملک کی خفیہ آبدوز ہوگی جس کی پیریسکوپ کے اوپر لگی ہوئی چھوٹی سی سرخ بتی تمہیں اپنی آمد کا سگنل دے دے گی. 5-5 منٹ کے وقفے کے بعد یہ سرخ بتی 3 بار تمہیں سگنل دے گی. اس کے جواب میں تم بھی آبدوز کی طرف ٹارچ کی روشنی 3 بار ڈالو گے. اس کے فوراً بعد تمہیں بھی ٹارچ کی روشنی بند کر دینی ہوگی اور تمہاری ٹارچ کا سگنل ملنے کے بعد آبدوز کی سرخ بتی بھی بجھ جائے گی. پھر آبدوز کی سمت سے آبدوز کے عملے کا ایک آدمی ربڑ کی کشتی لیے ٹاپو کے ساحل پر آئے گا اور تم دونوں کو ساتھ لے کر واپس آبدوز پر چلا جائے گا. جو کچھ میں نے کہا تم اچھی طرح سے سمجھ گئے ہو؟ عمران اور جبران نے بیک زبان ہو کر کہا، جی پوری طرح سمجھ گئے ہیں. ٹھیک ہے، چندرکانت اور شادی نے کہا، اب جو کچھ کرنا ہے آپ دوست کے کپتان کی رہنمائی میں تم دونوں کو خود ہی کرنا ہوگا. اگر تم اس کمانڈو آپریشن میں زندہ بچ گئے تو مجھے آپ کے رپورٹ کر دو گے کہ تمہارا مشن کامیاب رہا یا نہیں. اس کے بعد شادی نے کوئی بات نہ کی اور صرف اتنا کہہ کر چلے گئے کہ اب میں جاتا ہوں، جاؤ اور اپنی ڈیوٹی پوری کرو. اس کے بعد شادی نے کوئی بات نہ کی شاہجی اپنی ڈیوٹی پوری کر کے چلے گئے تھے اور اب کمانڈو عمران اور جبران کی ڈیوٹی شروع ہونے والی تھی۔ انہوں نے رات کا کھانا کھایا اور اپنے اپنے دماغ کو یہ حکم دے کر کہ ہمیں صبح 4 بجے جگا دینا سو گئے۔ انہیں تربیت کے دوران اس کی بڑی مشق کروائی گئی تھی کہ وہ اپنے دماغ کو رات کو سونے سے پہلے جس وقت جگانے کا کہتے وہ اسے جگا دیتا تھا۔ کبھی کبھی انہیں محسوس ہوتا کہ ان کے اندر کوئی اور آدمی بیٹھا ہے جو رات کو بھی جاگتا رہتا ہے یا کم از کم اس وقت تک جاگ رہا ہوتا ہے جب وہ سو رہے ہوتے ہیں۔ ٹھیک 4 بجے صبح دونوں کی اپنے آپ آنکھ کھل گئی۔ انہوں نے جلدی جلدی منہ دھویا۔ رات کے کھانے کے ساتھ جو شہد انہیں دیا گیا تھا وہ تھوڑا سا بچ گیا تھا، انہوں نے اسے پانی میں گھول کر ایک ایک گلاس پیا اور بھاونگر کے ریلوے اسٹیشن پر پہنچ گئے۔ احمد آباد جانے والی ٹرین وقت پر انہیں لے کر احمد آباد روانہ ہو گئی۔ احمد آباد سے انہیں کوچین ٹرینڈم ایکسپریس ٹرین مل گئی۔ وہ اس کے الگ الگ کمپارٹمنٹ میں سوار ہو گئے اور ٹرین ٹرینڈم کی طرف روانہ ہو گئی۔ کافی لمبا سفر تھا۔ اس سفر کا شاہجی یعنی چدر کانت کا اندازہ بھی صحیح نہیں تھا۔ انہوں نے کہا تھا کہ تم شروع رات ٹرینڈم پہنچ جاؤ گے، مگر ٹرین نے سارا دن اور ساری رات لے لی اور دوسرے دن دوپہر کے بعد ٹرینڈم پہنچی۔ فروری مارچ کے دن تھے مگر بھارت کے جنوب میں گرمی تھی اور اسٹیشن کے سارے پنکھے چل رہے تھے۔ انہوں نے وہیں اسٹیشن کے قریب ایک معمولی سے ہوٹل میں ایک کمرہ کرائے پر لے لیا اور آدھا دن وہیں گزار دیا۔ سورج غروب ہونے سے ذرا پہلے وہ ہوٹل سے نکل کر شہر کے جنوب کی طرف ساحل سمندر کے ساتھ چل پڑے۔ کافی دور چلنے کے بعد شاہ جی کے کہنے کے مطابق ایک جگہ ماہی گیروں کی چھوٹی جھونپڑیاں دکھائی دی۔ انہوں نے ایک کشتی کرائے پر لے کر ماہی گیر ملاح کو ساتھ لیا اور ویران ٹاپو کی طرف سفر شروع کر دیا۔ سورج آہستہ آہستہ مغرب کی طرف جھکتا چلا جا رہا تھا کہ وہ سمندر کے بیچ میں ایک چھوٹے سے جزیرے پر اتر گئے۔ ملاح کشتی لے کر واپس چلا گیا۔ جزیرہ چھوٹا سا تھا، دوسرا کنارہ صاف نظر آ رہا تھا۔ یہ بیضوی جزیرہ تھا، اس کے ارد گرد سمندر تھا۔ تاڑ کے درخت کہیں کہیں کھڑے تھے۔ تاڑ کے درخت بالکل بجلی کے کھمبوں کی طرح ہوتے ہیں اور تنے بالکل صاف ہوتے ہیں۔ صرف اوپر جا کر درخت کی ناریل کی شاخیں، ایسی 10-12 شاخیں باہر کو نکلی ہوتی ہیں۔ اس درخت کی ٹہنی کاٹ کر اس کے آگے مٹی کی ہانڈی باندھ کر دیہاتی لوگ تاڑی بھی تیار کرتے ہیں۔ صبح ہانڈی اتار لیتے ہیں، اس میں دہی کی لسی کی طرح کی گاڑی تاڑی جمع ہو جاتی ہے۔ ہم نے یہ تاڑی مدراس کے ارد گرد کے ایک جنگل میں پی تھی۔ تازہ تاڑی کی تاثیر ٹھنڈی ہوتی ہے، اس میں نشہ بالکل نہیں ہوتا۔ اس میں پانی ڈال کر اس کو عمل تبخیر میں سے گزار کر اس کی تاڑی بنائی جاتی ہے۔ اس میں بڑا سخت نشہ ہوتا ہے اور پینے والے کے طور بطور گھوم جاتے ہیں۔ جنوبی ہند، برما اور سری لنکا کے دیہاتی اور شہروں کے رکشہ چلانے والے محنتی مزدور لوگ تاڑی بڑے شوق سے پیتے ہیں۔ رنگون کی ایک اسٹریٹ میں ایک دکان ہوا کرتی تھی۔ ہم نے وہاں برمی اور مدراسی عورتوں کو بھی گلی میں بیٹھ کر مٹی کے پیالوں میں نمکین چنوں کے ساتھ تاڑی پیتے دیکھا تھا۔ عمران اور جبران دونوں کمانڈو دوست اس مختصر سے ویران ٹاپو میں سمندر کے ساحل کے پاس مغرب کی طرف رخ کر کے بیٹھ گئے۔ اسی روز آدھی رات کے بعد یعنی 1 بجے کے بعد وہاں سے کچھ فاصلے پر دوست ملک کی آبدوز نے سرخ بتی کا سگنل دینا تھا۔ ایک چھوٹی ٹارچ کمانڈو عمران نے اپنے پاس رکھی تھی۔ اس ٹارچ کو روشن کر کے کمانڈو عمران نے آبدوز کے کپتان کو جوابی سگنل دینا تھا۔ سورج غروب ہو گیا، سمندر پر شفق کی سرخ روشنی پھیل گئی۔ پھر یہ روشنی آہستہ آہستہ سیاہ ہوتی گئی اور رات پڑ گئی۔ آسمان پر ستارے نکل آئے۔ ویران ٹاپو کی جھاڑیوں میں جھینگر اور دوسرے عجیب و غریب سیکیوں کی آواز والے کیڑے مکوڑے بولنے لگے۔ سمندر کی لہروں کے سوا وہاں کوئی آواز نہیں تھی۔ لہریں سمندر میں دور دور سے آ کر ساحل پر چڑھ کر کچھ دور تک ریت میں جاتی اور سفید جھاگ اور گھونگے سیکیاں وغیرہ چھوڑ کر واپس چلی جاتی۔ سمندر سے ساحل کی طرف تیز ہوا چل رہی تھی۔ چندر کانت اور شاہجی کے مخبر کی اطلاع کے مطابق 2 روز بعد گولہ بارود والے بحری جہاز کو ٹرینڈم کی گودی پر آ کر لگنا تھا۔ یہ 2 دن ان دونوں کمانڈو دوستوں کو آبدوز کے آ جانے کی صورت میں آبدوز کے اندر ہی گزارنے تھے۔ آبدوز کے کپتان کے ساتھ رابطہ کر کے شاہجی نے ان کے مشن کے بارے میں سب کچھ بتا دیا تھا اور آبدوز کے کپتان سے کہہ دیا تھا کہ وہ دونوں کمانڈوز کو ان کی ضرورت کا سامان مہیا کر دیں۔ کپتان نے دوستی کا ثبوت دیتے ہوئے وعدہ کر لیا تھا کہ کمانڈو عمران اور جبران کو ان کی ضرورت کی ہر شے سپلائی کر دی جائے گی۔ دونوں کمانڈو دوست سمندر کے کنارے ایک جگہ جھاڑیوں کے پاس سمندر کی طرف ایک خاص سمت کو منہ کر کے بیٹھے تھے۔ جب ان کی کلائی پر بندھی ہوئی گھڑیوں نے رات کے 10 بجائے تو انہوں نے اپنے ساتھی
अपने साथ केलों के पत्ते में लपेट कर लाए हुए चावल खाए, थर्मोस में से पानी पिया और रात के 1 बजे का इंतजार करने लगे। वीरान टापू रात की तारीकी में सुनसान था। रात गहरी हुई तो झींगरों वगैरह की आवाज बिल्कुल बंद हो गई। ये चीज इनकी समझ में नहीं आई थी कि झींगरों और दूसरे कीड़े मकोड़ों ने बोलना क्यों बंद कर दिया। रात गुजरती चली गई थी। 11 बजे फिर 12 बज गए। दोनों अपने मिशन के बारे में बातें कर रहे थे। जब रात का 1 बज गया तो दोनों होशियार होकर बैठ गए। अब किसी भी वक्त दूर से आबदोज की सुर्ख बत्ती सिग्नल दे सकती थी। आबदोज ने 5-5 मिनट के वक्फे से 3 बार सुर्ख बत्ती का सिग्नल देना था। यही इन दोनों के का खुफिया कोड और पासवर्ड था। ठीक रात के 1:15 बजे समंदर में कुछ फासले पर सतह समंदर से 2-3 गज की बुलंदी पर एकदम सुर्ख बत्ती 2 बार रोशन होकर बुझ गई। टॉर्च कमांडो इमरान के हाथ में थी। उसने फौरन टॉर्च को ऊपर करके और उसका रुख आबदोज की तरफ करके दोबारा टॉर्च रोशन करके जवाबी सिग्नल भेज दिया। सुर्ख बत्ती बुझ गई। पूरे 5 मिनट के बाद आबदोज की जानिब से दोबारा सुर्ख बत्ती का सिग्नल दिया गया। इमरान ने इस बार भी टॉर्च दोबारा रोशन करके सिग्नल का जवाब दिया। 5 मिनट के वक्फे से आबदोज की जानिब से 3री बार सुर्ख बत्ती का सिग्नल दिया गया। इमरान ने भी 3री बार टॉर्च की रोशनी का सिग्नल दे दिया। इसके बाद समंदर पर अंधेरा छा गया। कमांडो जिब्रान ने कहा, मेरे ख्याल में 10-15 मिनट में कश्ती साहिल पर आ जाएगी। इन दोनों की आंखें समंदर में उस जगह पर जमी हुई थी जहां सुर्ख बत्ती ने 3 बार सिग्नल देना था। सितारों की धीमी धीमी रोशनी में उन्हें सतह समंदर पर एक साया सा दिखाई दिया। इमरान ने कहा, आबदोज का आदमी हमें लेने के लिए आ रहा है, खुदा करे वही हो। जिब्रान ने जवाब दिया, वही होगा कमांडो, इमरान ने कहा और झाड़ियों में से उठकर रेत पर उस जगह आ गया जहां समंदर की लहरें आकर वापस चली जाती थी। कमांडो जिब्रान ने भी इसका साथ दिया। इंसानी साया आहिस्ता आहिस्ता करीब आ रहा था। वो छोटी सी कश्ती में बैठे चप्पू चला रहे थे। इमरान ने टॉर्च उसकी तरफ करके दो बार रोशन की। ये आबदोज के अमले का सेलर था। उसने टॉर्च की रोशनी देखी और कश्ती को इसी तरफ ले आया। चंद लम्हों के बाद वो रबड़ की कश्ती में से उतरकर उसे खींचता हुआ इमरान और जिब्रान के पास ले आया। आबदोज के इस मल्लाह यानी सेलर की हम कौमियत नहीं बताएंगे और न ही इसके बारे में बताएंगे कि वो किस मुल्क से था। इस आदमी ने अंग्रेजी में इमरान और जिब्रान से उनके नाम पूछे। इमरान और जिब्रान ने बारी बारी अपने नाम बताए। ये वही नाम थे जो बल्लाह के आबदोज के कप्तान ने बताए थे। उसने अंग्रेजी में कहा, मेरी कश्ती में बैठ जाओ। दोनों कमांडो दोस्त रबड़ की कश्ती में बैठ गए और कश्ती साहिल से खुले समंदर की तरफ चल पड़ी। समंदर में दो कोस तक सफर करने के बाद कमांडो इमरान और जिब्रान ने कुछ दूरी पर आबदोज को देखा जो समंदर से बाहर निकली हुई थी। इसके अशे के जंगले के साथ लगकर 2 आदमी खड़े थे। जैसे ही कश्ती आबदोज के पास पहुंची, ऊपर से रस्से की सीढ़ी नीचे फेंक दी गई। कश्ती का कॉर्क खोलकर इसकी हवा निकाल दी गई और 3 आदमी यानी कमांडो इमरान, जिब्रान और आबदोज का मल्लाह सीढ़ी चढ़कर आबदोज के ऊपर आ गए। वो दोनों आदमी खुले ढकने के अंदर उतर गए। इसके पीछे इमरान, जिब्रान और जो आदमी उन्हें कश्ती में बिठाकर लाया था वो भी आबदोज के अंदर उतर गया। आबदोज के कप्तान ने अंग्रेजी में कमांडो इमरान और जिब्रान को खुशामदेद कहा। वो इन दोनों को बखूबी जानता था। इस कप्तान ने दोनों कमांडो दोस्तों को एक अंधेरी रात में गुजरात काठियावाड़ के रनकच वाले साहिल पर उतारा था। दोनों कमांडो के आबदोज में दाखिल होने के फौरन बाद आबदोज पानी में गोता लगाकर समंदर की गहराई में उतर गई। आबदोज के कप्तान को बाज खुफिया जराये से दोनों दोस्तों के कमांडो मिशन से आगाह कर दिया गया था। आबदोज के समंदर में गोता लगाने के बाद कप्तान कमांडो इमरान और जिब्रान को अपने खास केबिन में ले गया और कहने लगा, हमने अपने सराय से मालूम कर लिया है कि भारत का जहाज गोला बारूद की भारी खेप लेकर परसों शाम के वक्त ट्रेंडम की बंदरगाह पर लंगरअंदाज होने वाला है। ये काफी बड़ा तिजारती जहाज है। इस जहाज को गोदी से लगाने के लिए वहां से तकरीबन 3 जहाजों को निकालकर दूसरी जगह पहुंचा दिया गया है। गोदी के इर्द गिर्द हिफाजती इंतजाम अभी से नहायत सख्त कर दिए गए हैं। इस गोदी पर किसी शहरी को जाने की इजाजत नहीं है। अब आप बताएं कि आपके जहन में इस जहाज को तबाह करने का कौन सा मंसूबा है। इमरान ने कप्तान को बताया कि उनकी स्कीम ये है कि रात के पिछले पहर जब जहाज बंदरगाह में लंगरअंदाज होगा
تو جہاز کے نیچے بڑے زبردست اور طاقتور ٹائم بم لگا کر جہاز کو گولہ بارود سمیت غرق کر دیا جائے گا. آپ یہ بتائیے کہ اس سلسلے میں ہمیں جن اشیاء کی ضرورت ہے کیا وہ آپ ہمیں سپلائی کر سکیں گے یا نہیں؟ مثلاً غوطہ خوری کے سوٹ، انتہائی طاقتور مگر چھوٹے سائز کے ٹائم بم اور آکسیجن کے سلنڈر وغیرہ، اور کوئی ایسی کشتی جو ہمیں ہمارے ٹارگٹ یعنی جہاز کے قریب پہنچا دے. کپتان کہنے لگا، آپ اس کی فکر چھوڑیں، یہ تمام چیزیں آپ کو بالکل تیاری کی حالت میں ملیں گی. ہمارے پاس ایک ایسی سگار نما کشتی ہے جس پر آپ ایسے بیٹھ جائیں گے جیسے گھوڑے پر بیٹھا جاتا ہے. یہ سگار نما کشتی پانی کے اندر ہی اندر جہاز کے پیندے تک پہنچا دے گی. سمندر کی سطح پر چلنے والی کشتی جہاز کی سرچ لائٹ میں نظر بھی آ سکتی ہے. میرے ساتھ آؤ، میں تمہیں یہ کشتی دکھائی دیتا ہوں. آبدوز کا کپتان عمران اور جبران کو ساتھ لے کر ایک چھوٹے سے کیبن میں آ گیا جہاں دیوار کے ساتھ غوطہ خوری کے سوٹ لٹکے ہوئے تھے. کونے میں ایک لمبوتری سگار کی شکل کی کشتی کھڑی تھی. کپتان نے اس کی طرف اشارہ کر کے کہا، یہ کشتی آپ لوگوں کو سمندر کے اندر ہی اندر جہاں آپ جانا چاہیں گے آپ کو لے جائے گی. ہم آپ لوگوں کو ایسی دو کشتیاں دیں گے. وہیں آکسیجن کے ہلکے ہلکے سلنڈر بھی رکھے تھے. یہ سلنڈر دونوں کمانڈوز نے اپنی کمر پر باندھ کر ساتھ لے جانے تھے تاکہ وہ پانی کے اندر بھی سانس لے سکے. اس کے بعد کپتان نے ایک چھوٹی آہنی الماری کھولی اور اندر سے ایک بکس نکال کر اس کا ڈھکن کھول دیا.
معزز سامعین، اسی کے ساتھ یہ پاٹھ اپنے اختتام کو پہنچا.